नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम तातो बसमा। कार्यक्रम तातो बसका साथमा म नवराज पनेर उपस्थित भएको छु। कार्यक्रम तातो बसमा हामी समसामयिक विषयमा चर्चा परिचर्चा गर्दै आएका छौँ प्रत्येक बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म। खास गरी सुदूरपश्चिम प्रदेशमा चर्चामा रहेका विषयहरू, त्यसपछि समसामयिक विषयको चर्चा परिचर्चा र बहस गर्दै आएका छौँ कार्यक्रम तातो बसमा। र पछिल्लो समय खास गरी आफ्नै क्षेत्रमा श्रम गरेर आफ्नै क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्नेहरू सङ्ख्या पनि बढ्दै गएको छ हाम्रो सुदूरपश्चिम प्रदेशमा। र एउटा डोटीको गडसेरामा, डोटीको जराइल गाउँपालिकाको गडसेरामा नयाँ सुरुवात गर्नुभएको छ। ट्राउट माछाको पालन सुरु गरिएको छ भने त्यसै गरी किवी खेती, त्यसपछि व्यावसायिक रूपमा कागती खेती लगायतको कृषि पेसामा सक्रिय एकजनालाई मैले आज कार्यक्रम तातो बसमा निम्त्याएको छु। जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग सञ्चालन गरेर जराइल क्षेत्रमा कृषि पेसामा सक्रिय रहेका छन् युवा किसानहरू, त्यहीमध्येकै एकजनालाई आज मैले स्टुडियोमा निम्त्याएको छु। त्यो फर्मका सचिव पनि हुनुहुन्छ, उहाँ लीलाधर विष्ट हुनुहुन्छ। उहाँलाई मैले कार्यक्रममा स्वागत गरेँ र खास गरी उहाँसँग ट्राउट माछाको सम्भावना, त्यसपछि किवी खेतीको सम्भावना र अन्य व्यावसायिक कृषिमा कस्तो सम्भावना छ प्रदेश नम्बर 7 का 7 मा त्यो विषयमा चर्चा परिचर्चा गर्नेछौँ। अहिले मैले कार्यक्रममा लीलाधरजीलाई स्वागत गरेँ। स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, धन्यवाद, नमस्कार।
सन्चै हुनुहुन्छ?
हजुर।
खास गरी यहाँले एउटा तपाईँको समूह छ, जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग छ, त्यो उद्योगको स्थापना चाहिँ कहिले भयो र त्यसको सुरुवातको अलिकति जानौँ न।
यो जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग हामीले 2069 साल फागुन चैततिर हामीले स्थापना गरेका हौँ। हामी चाहिँ बेरोजगार भयौँ, त्यो भएर बेरोजगार युवाहरू मिलेर, 4-5 जना बेरोजगार युवाहरू मिलेर हामीले चाहिँ अब कृषि क्षेत्रमा केन्द्रित गर्नुपर्छ र हामीसँग प्रशस्त सम्भावना छ, प्राकृतिक स्रोतहरू प्रशस्त छ हामीसँग। अब त्यो सम्भावना हामीले देखेको हुनाले हामी चाहिँ युवाहरू मिलेर, बेरोजगार युवाहरू मिलेर डोटीको गडसेरामा अब केही न केही कृषि क्षेत्रमा केही न केही गरौँ भनेर हामीले त्यो फर्म स्थापना गरेका हौँ। त्यो फर्म
कतिजना हुनुहुन्छ त्यो फर्ममा?
हामी 4 जना छौँ।
4 जना?
हजुर।
खास गरी
बहादुर देउबा,
हजुर,
हेमबहादुर विष्ट, डबल ताम्राकार, लीलाधर विष्ट, हामी चाहिँ 4 जना कृषकहरू मिलेर फर्म दर्ता।
2069 सालमा त्यो फर्म दर्ता गरिसकेपछि, स्थापना भइसकेपछिको सोच या सुरुवातको अवस्था चाहिँ के थियो? सुरुवात केबाट गर्नुभयो यहाँले?
अब त्यतिखेर हामीसँग सम्भावना भएको फलफुल खेती हामीले देख्यौँ। फलफुल खेती जस्तो अमिलो, कागती हामीले सुरुवात गऱ्यौँ। त्यसपछि अब बिस्तारै अब किवीको चर्चा पनि हामीले पत्र पत्रिका, रेडियो, टेलिभिजनमा मार्फत पायौँ। त्यसपछि हामीले चाहिँ जिल्ला कृषि विकास कार्यालय डोटीलाई आग्रह गऱ्यौँ, हामी चाहिँ किवी खेती गर्न चाहन्छौँ र त्यसका लागि हामीलाई आवश्यक तालिम अनि बिरुवाहरू उपलब्ध गराइदिन भनेर हामीले जिल्ला कृषि विकास कार्यालय डोटीलाई निवेदन गऱ्यौँ। अनि उहाँहरूले हामीलाई चाहिँ तालिममा पठाउनु भयो इलाम जिल्लाको खुलुबुङ गाविसमा, तारामणी खतेवडाको किवी फर्म छ, त्यहाँ चाहिँ हामीलाई चाहिँ तालिममा पठाउनु भयो अनि त्यहीँबाट बिरुवा पनि हामीलाई उपलब्ध गराउनु भयो र परीक्षणका लागि हामीले किवी खेती 2070 सालदेखि हामीले सुरुवात गऱ्यौँ, किवी खेतीकै सुरुवात गऱ्यौँ। अनि त्यसपछि यो अमिलो कागतीको नर्सरीका साथसाथै त्यसलाई चाहिँ खेती व्यवस्थापन गर्ने काम पनि हामीले सुरुवात गऱ्यौँ। 2070 सालदेखि नै हामीले सुरुवात गरेका हौँ।
सुरुवातमा मैले कागती खेतीबाट सुरु गरेँ, खास गरी प्रदेश नम्बर 7 मा या तपाईँको गडसेरा क्षेत्रमा चाहिँ त्यसको सम्भावना कस्तो रह्यो? तपाईँहरूले माटो परीक्षण गरेरै कागती खेती सुरु गर्नुभएको?
हाम्रो चाहिँ अब के अरे परापूर्वकालदेखि नै अब त्यो क्षेत्र अमिलो, कागती, यी बोट बिरुवाहरू प्रशस्त रूपमा उत्पादन भएका, फलहरू पनि प्रशस्त फलेका हामीले देख्यौँ र जुन हाम्रा पूर्वजहरूले के अरे जस्ट अब घरैँसी प्रयोजनका लागि मात्रै उहाँहरूले अब त्यो खालको खेती गरेको हामीले पायौँ र यसलाई चाहिँ व्यावसायिक रूपमा जाँदा अलि राम्रो हुन्छ किनभने अब बजारमा कागती अमिलोको प्रशस्त मार्केटहरू छ, त्यो भएर हामी त्यतातिर आकर्षित भएको हौँ र कागती, अमिलो कागती खेती अब एकपटक लगायो भने त्यसलाई 2-4 वर्ष गोडमेल गऱ्यो भने त्यो चाहिँ अब लगभग पेन्सन सरह 40-50 वर्ष लगातार फल्ने भएकाले त्यसमा हामी त्यो भएर आकर्षित भएको हौँ।
कस्तो भएको छ अहिले तपाईँहरूले कति रोपनीमा कागती खेती गर्नुभएको छ र त्यसको व्यावसायिकता चाहिँ कस्तो छ अहिले?
हामीले चाहिँ लगभग 500 रोपनी जति जग्गा भाडामा लिएका छौँ गडसेराको बडीगाड भन्ने ठाउँमा अनि त्यहाँ चाहिँ पहिलेदेखि कागती पनि प्रशस्त मात्रामा अमिलो कागती प्रशस्त मात्रामा उत्पादन हुने हामीले चाहिँ अहिले अहिले आएर गत वर्षसम्म हामीले चाहिँ 6000 बिरुवा अमिलो कागतीको रोपेका छौँ अब त्यसमध्येमा लगभग 500 जति बिरुवाहरू अमिलोको 500 जति बिरुवाहरू फल्न सुरु गरिसकेको छ र अब एक दुई वर्ष पछाडि हामी चाहिँ प्रशस्त फल लिने अवस्थामा हुन्छौँ।
तपाईँहरू व्यावसायिक रूपमा कृषि पेसातिर सक्रिय भएको धेरै भएको छैन, झन्डै 4 वर्ष भन्नुभयो। यो 4 वर्षको अवधिमा कागतीको मात्रै कुरा गर्ने हो भने त्यसबाट सन्तुष्ट हुनुहुन्छ? तपाईँहरूले सुरुवात गर्नुभयो, त्यसमा लगानी गर्नुभयो, झन्डै 6000 बोटा लगाउनु भएको छ भन्नुभयो, त्यसबाट सन्तुष्ट हुने अवस्था छ?
हजुर, एकदम सन्तुष्ट छौँ। अब किनभने त्यसले चाहिँ फल अवश्य दिन्छ, किनभने त्यहाँको हावा पानी माटो सबै कुराहरू अमिलो कागती खेतीका लागि उपयुक्त छ। अब फल अवश्य पनि अब फलिराखेको छ र अब भविष्यमा त्यसले चाहिँ बढीभन्दा बढी उत्पादन दिन्छ भन्नेमा हामी एकदम ढुक्क छौँ र बजारमा पनि हामी एकदम ढुक्क छौँ। किनभने अब तराईका जिल्लाहरूमा पहाडी सदरमुकामहरूतिर अब यसको माग उच्च छ, खपत पनि उच्च छ, त्यसमा हामी चाहिँ एकदम विश्वस्त छौँ।
अर्को सुदूरपश्चिममै एकदमै नयाँ सुरुवात गर्नुभयो यहाँहरूले ट्राउट माछाको, त्यो ट्राउट माछाको सम्भावना र त्यसपछि गडसेरा क्षेत्रमा त्यो सफल होला भनेर कसरी चाहिँ विश्वास गर्न सकिने?
हामीले चाहिँ अब त्यो पनि अब पत्र पत्रिका मार्फत अब यसरी भ्रमणमा जाँदाखेरि जस्तो काठमाडौँतिर यो नुवाकोटतिर यतातिर घुमघाम गर्न जाँदाखेरि केही कामले जाँदाखेरि अब त्यहाँ चाहिँ त्यो सम्भावना के अरे त्यो कुराहरू देखियो। अब चिसो पानीमा उत्पादन हुने त्यो ट्राउट माछा हामी कहाँ पनि चिसो पानी छ, जुन रेन्जमा त्यो त्यो उत्पादन गरिएको छ त्यो रेन्ज हामीसँग छ, हामीसँग पनि अब पानीको प्रशस्त सम्भावना छ र त्यो पालन गर्नका लागि जग्गा पनि प्रशस्त मात्रामा छ। हामी चाहिँ त्यहाँबाट हामी कहाँ चाहिँ त्यो हुन्छ र यो काम पनि हामीले सुरुवात गर्नुपर्छ भनेर हामीले त्यसका लागि पनि त्यहाँको चाहिँ अब प्रारम्भिक सर्वेक्षणका लागि हामीले जिल्ला कृषि विकास कार्यालय डोटी अनि यो मत्स्य विकास केन्द्र गेटा कैलालीमा हामीले निवेदन गर्दै गयौँ। हामीले लगभग 71 सालदेखि हामीले निवेदन हाल्न सुरु गरेका हौँ। त्यसपछि हाम्रो निवेदन गरिसके पछाडि उहाँहरूले ल त्यो क्षेत्रमा के छ त सम्भावना, उहाँहरू के अरे गेटाबाट पनि अब ट्राउट माछाका लागि अब यो सुदूरपश्चिमका 7 नम्बर प्रदेशका विभिन्न जिल्लाहरूमा जस्तो डोनेलधुरामा आसाममा यो कैलालीको यो खानी डाँडा एरियामा पनि उहाँहरूले परीक्षण गर्नुभएको रहेछ अनि तपाईँको ठुलीगाडी विपिनगरतिर पनि परीक्षण गर्नुभएको रहेछ। अब त्यो राम्रो रिजल्ट नपाएर कहाँ गर्ने के गर्ने भनेर उहाँहरू पनि अब त्यसै अलमलमा हुनुहुँदो रहेछ अनि हामीले रिक्वेस्ट गरिसके पछाडि त्यतिखेर बागलेश्वर हुनुहुन्थ्यो, बागलेश्वर अनि शाही सर अनि राजेन्द्र शाह सर अनि उहाँ चाहिँ के अरे गडसेरामै गएर उहाँले चाहिँ अब प्रारम्भिक सर्वेक्षण गर्नुभयो। त्यसपछि त्यसका लागि विशेष चाहिने भनेको तपाईँको पानीको सबभन्दा पहिले पानीको मात्रा कति हुन्छ, त्यसपछि त्यसको पानीको पिएच मान अनि पानीको तापक्रम डिओ अक्सिजन सबै कुराहरू चेक गर्नुभयो। चेक गरिसके पछाडि अब सबै कुरामा राम्रो देखियो। भुरा उत्पादनका लागि ह्याचेरी निर्माण भन्छ त्यसलाई, ह्याचेरी निर्माण र पालनका लागि अब प्रशस्त सम्भावना, सबै कुराहरूले अब राम्रो रिजल्ट दियो। पानीले सबै क्षेत्रमा राम्रो रिजल्ट दियो। त्यो दिइसके पछाडि अनि उहाँहरूले चाहिँ गेटाबाट ल यहाँ चाहिँ ठिक छ, त्यहाँ त्यो त्यो ठाउँका लागि अब केही न केही अब केन्द्रबाट अथवा विभागबाट चाहिँ सहयोगको के अरे सहयोग गर्नु आवश्यक देखिन्छ त्यहाँ भनेर कृत्रिम तथा प्राकृतिक जलाशय मत्स्य विकास केन्द्र काठमाडौँ बालाजुले चाहिँ हामीलाई चाहिँ 5 लाख रुपियाँ यो अहिले चाहिँ पोखरी बनाउनका लागि रेसवे भन्छ त्यसलाई, त्यो पोखरी बनाउनका लागि 5 लाख रुपियाँ चाहिँ हामीलाई अनुदान दिनुभयो। त्यसपछि त्यो अनुदानबाट हामीले चाहिँ 50 घनमिटर पोखरी बनायौँ र गत वैशाख 28 गते हामीले चाहिँ अब के अरे उहाँहरूकै सरसल्लाह र सहयोगबाट यो नुवाकोटको सुनखानीबाट 5000 भुरा ल्याएर चाहिँ प्राविधिक सहित के अरे मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीबाट प्राविधिक अधिकारीसहित ल्याएर हामीले चाहिँ अब सफल रूपमा चाहिँ त्यो भुराहरू गडसेरा पुऱ्याएर
यो सुदूरपश्चिमकै पहिलो हो।
हजुर, यो सुदूर हाम्रो 7 नम्बर प्रदेशको पहिलो हो, 6 नम्बरमा पनि छैन, 7 नम्बरमा पनि छैन।
यो तपाईँले भन्नुभयो छ प्रदेशमा पनि छैन, सात नम्बर प्रदेशमा पनि छैन भनेर, यो चाहिँ नयाँ सुरुवात गर्ने ट्राउट माछालाई एकदमै व्यावसायिक रूपमा पालन गर्ने सोच चाहिँ कसरी आयो यो समूहको जुन तपाईँहरूको छ जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म छ, कसरी सोच आयो त्यो?
यो हामीले अब भ्रमणमा जाँदाखेरि पनि र अब पत्र पत्रिकामा सबै ठाउँ हेर्दाखेरि जुन अब चिसो पानीमा हुर्किने माछा, महँगो खालको चिसो पानीमा हुर्किने माछा को विषयमा हामीले जान्न पायौँ, त्यो जानिसके पछाडि त्यो सम्भावना हामी कहाँ पनि छ भनेर, नयाँ काम पनि हो, त्यो सम्भावना हामी कहाँ पनि छ, त्यहाँबाट केही न केही आय आर्जन गर्न सकिन्छ, आय आर्जनको माध्यम बन्न सकिन्छ सक्छ त्यो कुराहरू भनेर हामीले सोच राख्यौँ र हामीले आपसमा सरसल्लाह गरिसकेपछि ल निवेदन गर्ने, अब निवेदन गर्दाखेरि अब के अरे मत्स्य विकास केन्द्र गेटा कैलाली जिल्ला कृषि विकास कार्यालय डोटीतिर निवेदन गरेर हामीलाई चाहिँ अब यो कुराहरू परिपूर्ति हुन्छ भनेर हामीलाई लाग्यो, त्यसपछि उहाँहरूलाई निवेदन गरिसके पछाडि चाहिँ हामीले चाहिँ यो सम्भावना पायौँ र यो अवसर हामीले पायौँ।
धेरै तपाईँले भन्नुभयो यो सुदूरपश्चिम र खास गरी मध्यपश्चिमको पहाडी बेल्टतिर यो नयाँ सुरुवात हो, मध्यपश्चिममै नयाँ सुरुवात हो भन्नुभयो, यसको बारेमा धेरैले जान्ने इच्छा पनि होला, यो के हो ट्राउट माछा र यसको पालन चाहिँ कसरी गरिन्छ, कस्तो मौसममा या कस्तो क्षेत्रतिर यो सम्भव छ?
ट्राउट माछा यो अमेरिकाको विशेष गरी ओलास्का नदीको लोकल माछा हो, त्यहाँबाट युरोपतिर पनि अब फैलिएको जस्तो देखिन्छ र त्यसपछि त्यो चाहिँ जापानमा आयो, ट्राउट माछा अमेरिकाबाट जापानमा आयो, जापानमा 2048 सालतिर 50,000 अन्डा ल्याएर चाहिँ जापानले 50,000 अन्डा उपहार दियो, उपहार दिइसके पछाडि त्यसलाई चाहिँ यो मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीले चाहिँ त्यसलाई चाहिँ अनुसन्धानका रूपमा पालन सुरु गर्यो, पालन सुरु गरिसके पछाडि अब त्यो चाहिँ ल यो पालन गर्न सकिन्छ र यसलाई चाहिँ विस्तार गर्ने भनेर सरकारको तर्फबाट त्यो कुराहरू भइसके पछाडि अनि अहिले आएर तपाईँको हामी चाहिँ अब गत फागुनमा काठमाडौँ यो तालिममा जाँदाखेरि अब नेपालका अब सबै धेरैजसो पहाडी जिल्लाहरूमा पूर्व लगायत धेरैजसो पहाडी जिल्लाहरूमा छ, हाम्रो अब 6 नम्बर 7 नम्बर प्रदेशमा छैन, अब सबै कृषकहरूसँग बुझ्दाखेरि अब सरहरूसँग बुझ्दाखेरि यसको चाहिँ विशेषता के रहेछ भन्नुहुन्छ भने यो चाहिँ सफा बग्ने पानीमा यो चाहिँ बाँच्न सक्ने, यसका लागि चाहिँ आवश्यक तापक्रम भनेको तपाईँको 16 देखि 20 डिग्री आवश्यक पानीको तापक्रम जरुरी पर्छ, त्यो 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 तापक्रममा चाहिँ यो चाहिँ राम्रोसँग हुर्किने, यसको क्वालिटी पनि राम्रो निस्किने हुन्छ र भुराको लागि भुरा उत्पादनका लागि 8 देखि 10 डिग्री सेल्सियस तापक्रमको आवश्यकता हुन्छ। अब यसको अर्को अब अरू विशेषता के छ भन्नुहुन्छ भने यो एकदम चिसो पानीमा हुर्किने र पहाडी जिल्लाहरूमा हुर्किने भएको कारणले गर्दाखेरि यो चाहिँ उच्च गुणस्तरको हुन्छ, यसमा रासायनिक विषादीहरू त्यसो औषधीहरू त्यसो केही आवश्यकता पर्दैन, त्यो चाहिँ हुँदैन र यो माछा चाहिँ यो माछामा विशेष गरी शरीरलाई जुन नभई नहुने ओमेगा 3 भन्ने तत्त्व हुन्छ त्यो चाहिँ यसमा प्रचुर मात्रामा पाउँछ। अनि अर्को कुरा यसमा चाहिँ अब काँडाहरू कम हुन्छ, मृदण्ड हुन्छ, मृदण्डबाट थोरै मात्रै फैलिएको हुन्छ, जस्तो अरू माछाहरूमा प्रशस्त काँडाहरू हुन्छ, यसमा चाहिँ काँडा हुँदैन, यो चाहिँ अब अब विभिन्न खालका के अरे रोगीहरूले पनि खान मिल्छ, जुनमा अब वसाको मात्रा कम हुन्छ, कोलेस्ट्रोलको मात्रा कम हुन्छ, यस्तो विभिन्न खालका उच्च रक्तचाप भएका अब मधुमेह भएका यस्ता बिरामीहरूले पनि खान मिल्ने र सुत्केरी महिलाहरूले पनि खान मिल्ने, बच्चाहरूले पनि अब के अरे सजिलै खान मिल्ने र सजिलै पचाउन सकिने यस्ता विशेषता भएको कारणले गर्दाखेरि अब यसको चाहिँ माग उच्च भएको
भोलिका दिनमा यो बजारीकरणको पनि कुरा आउँछ होला, त्यो बजारीकरण र ट्राउट माछालाई तपाईँहरूले कतिको केन्द्रित या ध्यान दिनुभएको छ, त्यो बजारीकरणमा कतिको उपयुक्त होला या बजारीकरणमा कुनै समस्या त आउँदैन? र अर्को कुरा, सुदूरपश्चिम र मध्यपश्चिममा यो नयाँ भएको हुनाले बजारमा चाहिँ त्यो ट्राउट माछा कहिलेदेखि देख्न पाउँछ तपाईँहरूले उत्पादन गरेको?
अब बजारको सम्भावना हामीले चाहिँ प्रशस्त देखेका छौँ, अब हामी नेपालभरिका कृषकहरू जहाँ जहाँ ट्राउट पालन सुरु गरिएको छ, जहाँ सम्भावनाहरू भएको छ, अब ती ठाउँका कृषकहरूलाई बोलाएर गत वर्ष फागुनमा चाहिँ अब यो कृत्रिम तथा प्राकृतिक जलाशय मत्स्य विकास कार्यक्रमले चाहिँ अब तालिमको आयोजना गरेको थियो, त्यो तालिममा बुझ्दाखेरि अब पूर्वतिर पनि माछा पोखरीबाट निकाल्ने बित्तिकै सकिन्छ अनि चाहिँ काठमाडौँमा पनि यसको अभाव छ बाहिरबाट पनि आपूर्ति गर्ने अवस्था छ भन्ने कुरा बुझिएको छ र हाम्रो सात नम्बर प्रदेशमा काहीँ पनि नभएको कारणले हामीसँग बजार प्रशस्त छ जस्तो अब डोटी अनि डडेलधुरा अनि कञ्चनपुर कैलाली के अरे कैलालीको अब तपाईँको अतरिया धनगढी अनि टिकापुर यो नजिक मार्केट छ किनभने हामी त्यसको बिचमा काम गर्दैछौँ हामीलाई दिपाली पनि त्यतिकै नजिक हुन्छ डडेलधुरा पनि त्यतिकै नजिक हुन्छ कैलाली पनि त्यतिकै नजिक हुन्छ झन् तपाईँको यो फास्ट्र्याक बन्दैछ फास्ट्र्याक बनिसकेपछि हामीले अब तलमाथि यताउता जान हामीलाई चाहिँ अब धेरै नजिक पर्छ हामी चाहिँ जिउँदै के अरे बजारमा हामी पुर्याउन सक्छौँ उपभोक्तालाई जिउँदै हामी माछा चाहिँ हामी उपलब्ध गराउन सक्छौँ बजारको समस्या यसमा हामीले देखेका छैनौँ
तपाईँले यो फास्ट्र्याकको कुरा जोडिहाल्नु भयो यो फास्ट्र्याक धनगढी दिपाल द्रुतमार्गको काम सुरु भएको झन्डै 10 वर्ष बित्यो अहिलेसम्म पूर्ण रूपमा ट्र्याक खोल्नै बाँकी छ झन्डै 20 किलोमिटर अझै बाँकी छ यो फास्ट्र्याक नबन्दाखेरि खास गरी डोटीको गडसेरा क्षेत्रका किसानहरूलाई तपाईँहरूलाई चाहिँ कस्तो समस्या छ
हामीले उत्पादन गरेको चिजहरू अब घरमै सडिन्छ हामीले चाहिँ अब यहाँभन्दा अगाडि हामीले सामूहिक रूपमा 5-6 वर्ष अगाडि हामीले चाहिँ यो सीताकी च्याउको पनि हामीले सुरुवात गरेका थियौँ अब त्यसै गरी गोब्रे च्याउ कन्ने च्याउ पनि हामीले सुरुवात गरेका थियौँ मैले पनि अब यो 1.5 वर्ष अगाडि यो कन्या च्याउ प्रशस्त मात्रामा उत्पादन गरे उत्पादन गरिसकेपछि अब त्यहाँको स्थानीय लेभलमा मान्छेहरू खाँदैनन् किनभने अब केही न केही मूल्यमा त्यसलाई चाहिँ बिक्री गर्नै पर्छ किनभने हामीले पनि बिउ ल्याएका छौँ श्रम गरेका छौँ अब कच्चा पदार्थ ल्याएका छौँ अब त्यसमा खर्च लागि नै हाल्छ अब हामीले उत्पादन गरेका चिजहरू हाम्रो घरमै ठप्प छन् किनभने हामीले अब त्यो के अरे च्याउ चाहिँ हामीले अब त्यत्तिकै के अरे
खेर फाल्नु पऱ्यो
खेर गाउँतिर वितरण गर्ने अनि चाहिँ के अरे गाई भैँसीलाई कुँडो बनाउने सुकाएर सुकुटी बनाउनु पर्ने अवस्था छ त्यसै गरेर हाम्रो उत्पादन जस्तै तपाईँको अब काँक्रो हाम्रो पहाडतिर फाला फाल्छ त्यस्तै फर्सीहरू फाला फाल्छ मुलाहरू हाम्रो चोतो भन्छ स्थानीय चोतो भन्छ तपाईँको त्यो एकै गाना चाहिँ तपाईँको 35 केजी 40 केजीको एउटै गाना हुन्छ त्यो चाहिँ त्यत्तिकै छडिराखेको छ हाम्रा त्यो लगायतका विभिन्न उपजहरू कृषि उपजहरू अब अमिलो कागतीको कुरा गर्नुहुन्छ के अरे कागतीको के अरे बोटमुनि त्यो तपाईँको बिस्कुन सुकाए जस्तै कागतीहरू छ त्यसो अवस्था छ अब फास्ट्र्याक नबन्दाखेरि अब कृषकहरूले जे जति उत्पादन गरे जति उत्पादन गरे पनि अब त्यसको चाहिँ मान्यता केही पनि छैन अहिलेसम्म
अहिले अहिले चाहिँ गडसेरा क्षेत्र जुन सुदूरपश्चिममै एकदमै कृषि खेतीका लागि उर्वर भूमि मानिन्छ धेरै कुराहरू छ सम्भावना तपाईँले भन्नुभयो तपाईँहरूले सुरुवात गरेको किवी खेती त्यसपछि ट्राउट माछा त्यसपछि कागती अब कृषि विज्ञहरूका अनुसार त्यहाँ ओखरको पनि राम्रो सम्भावना छ अब अहिले तत्कालको अवस्थामा हेर्दाखेरि त्यहाँका किसानहरूले बजारसम्म चाहिँ कृषि उपज कसरी पुगाउँछन्
हजुरको जुन तुरुन्तै सडेर गलेर जान्छ तुरुन्तै खेर जान्छ त्यो चाहिँ हामी हाम्रो चाहिँ कुनै चिज पनि बजारमा आएको छैन जस्तो तपाईँको अब भटमासहरू केही आउँछ जुन चाहिँ अब सडेर जाँदैन बिग्रेर जाँदैन भटमासहरू आउँछ अनि अब खसी बोका पाल्यो भने खसी बोका बजारमा आउँछ त्यहाँभन्दा बाहेक अरू अन्य उत्पादनहरू हाम्रो चाहिँ बजारमा आइपुगेका छैन आउँदैन किनभने अब त्यो बोकेर ल्याएर तपाईँको यो 2-4 वर्ष अगाडि गडसेरामा चाहिँ अदुवा उत्पादन गर्यो अदुवा उत्पादन गरिसके पछाडि अदुवा ल्याउनलाई चाहिँ अब 5-7 वर्ष अगाडिको कुरा अदुवा ल्याउन विपिनगर ल्याउनलाई चाहिँ 5 रुपियाँ केजी भाडा पर्ने अनि अदुवाको मूल्य चाहिँ विपिनगरमा 5 रुपियाँ केजी छ भनेपछि अब हामीले उत्पादन गरेर कुनै चिज उत्पादन गरे पनि हामीलाई साध्य छैन त्यो त्यो फास्ट्र्याक नहुन्जेलसम्म अब फास्ट्र्याकको कुरा कुरा के छ भन्नुहुन्छ भने दिपायलबाट गडेसेरा पुगिसकेको अवस्था हो अनि बिपिनगरबाट पनि माथि निरौली हुँदै अब गडेसेरा र के अरे निरौलीको सिमानामा ठप्प छ यो चाहिँ अब 4-5 किलोमिटर मात्रै तुरुन्त जोडिदिएको भए यहाँबाट पनि अब तुरुन्त जोडिदिएको भए हामी जस्तै अब निरौली गडेसेरा यो बर्सेनतिरका कृषकहरू धेरै लाभान्वित हुन् हुने थिए यसमा चाहिँ अब सरकारको ध्यान जान आवश्यक छ किनभने त्यो अब अवधारणा चाहिँ धेरै अगाडिदेखि हो धेरै लाग्नुभयो अब धेरै भयो त्यसमा त्यहाँ कुराहरू धेरै भए अब त्यसको विषयमा डेलिगेसन जस्ता डेलिगेसनहरू धेरै भए तर पनि अहिलेसम्म सरकारको ध्यान केही पनि अब त्यसो गएको छैन किनभने अहिलेसम्म कुनै ठाउँमा पनि न माथिबाट न तलबाट कुनै ठाउँमा पनि अब डोजर लगाउने काम सुरु भएको छैन
अहिलेसम्म पनि तपाईँहरूले जुन कृषि उपजहरू उत्पादन गर्नुहुन्छ रोटीको धेरै उत्पादन कृषि उपज उत्पादन गर्ने क्षेत्रमा पनि पर्छ होला गर्सेरा त्यो सडक सञ्जालसँग एकदमै व्यवस्थित रूपमा जोडिन बाँकी छ
हजुर व्यवस्थित रूपमा जोडिन बाँकी छ ट्र्याकै खुल्न बाँकी छ
खास गरी अब मैले यो ट्राउट माछा र त्यसपछि व्यावसायिक रूपमा तपाईँहरूले कागतीको खेतीपछि जुन किवीको पनि यहाँले सुरुवात गर्नुभएको छ मैले हिजो मात्रै तपाईँसँग कुराकानी गर्दाखेरि किवीले फल पनि दिन थाल्यो भन्नुभएको छ यो किवी खेती चाहिँ सम्भव छ त्यो गर्सेरा क्षेत्रमा
हजुर किवी खेती पनि सम्भव छ किनभने अब जुन ठाउँमा हामीले हेऱ्यौँ म यो किवीका लागि हाम्रो मान्छेहरू के अरे इलाम पनि जानुभयो म आफै तपाईँको यो काभ्रे भन्ज्याङतिर पनि एकजना कृषि वैज्ञानिकले सुरु गर्नुभएको छ उहाँको फर्ममा पनि म आफै पुगेर आउँ अब त्यो अल्टिच्युड हामी कहाँ पनि छ त्यो उचाइ अब त्यसो खालको वातावरण हामी कहाँ पनि छ त्यो भएर किवी खेती हामीले चार वर्ष भयो सुरु गरेको हामीले चाहिँ उत्पादन लिएको दुई वर्ष यस वर्ष पनि फल्याएको छ अन्त मैले तपाईँलाई हिजो फोटा पठाएको छु अब गत वर्ष पनि फल्यो यो वर्ष पनि फल्याएको छ अहिले चाहिँ अब त्यो चाहिँ हामीले परीक्षणका रूपमा हामीले सुरुवात गरेका छौँ अब यसलाई चाहिँ अब अर्को वर्षदेखि अब यो अब फागुन चैतदेखि चाहिँ हामी अब यसलाई विस्तार गर्ने अब लगभग कम्तीमा पनि अब 100 रोपनीसम्म जमिनमा चाहिँ यसको खेती गर्ने भन्ने हामीले सोच राखेका छौँ यो पनि एकदम सफल हुन्छ भएको छ बजारको सम्भावना पनि अब काठमाडौँतिर बजारमा हेर्दाखेरि चाहिँ 500 रुपियाँ केजी प्रति किलो 500 रुपियाँमा जान्छ यो पनि अब स्वास्थ्यका लागि फलको राजा नै भनिन्छ यसलाई पनि यो पनि स्वास्थ्यका लागि अति उपयुक्त छ अब तपाईँको 100 ग्राम किवी खानु र 8 कोसा केरा 17 दाना स्याउ अनि 4 वटा कागती खानु र अनि 100 ग्राम किवी खानु बराबर छ स्वास्थ्यका लागि त्यो चाहिँ अलि
फेरि किवीको फलबाहेक अन्य सबै कुराहरू पनि उपयोगमा ल्याउन सकिन्छ विज्ञानले पनि भनेको छ
हजुर हजुर
अनि किवी खेतीको विशेषताको पनि कुरा गर्नुभयो तपाईँले 100 रोपनीमा विस्तार गर्ने पनि कुरा गर्नुभयो यो एकदमै व्यावसायिक रूपमा सफल हुन्छ किवी खेती त्यो क्षेत्रमा
हजुर व्यावसायिक रूपमा अवश्य सफल हुन्छ तर यसका लागि अब बिरुवा पनि महँगो दरमा पाउँछ र यसलाई व्यवस्थापन गर्न पनि अलि प्रविधिहरू महँगो छ किनभने यसलाई चाहिँ अब जाल बनाएर जालभन्दा माथि यो अङ्गुर जस्तै लहरा हो यो चाहिँ जाल बुनेर जाल बनाएर जालभन्दा माथि राख्नुपर्छ बेला बेलामा काँड छाँड गर्नुपर्छ अब त्यसरी रेखदेख गर्नुपर्छ यसलाई यो चाहिँ अब सम्भावना राम्रो छ
यहाँले 4 वर्ष अगाडि यो जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग स्थापना गरिसकेपछि त्यसपछि जोराइल गाउँपालिका क्षेत्रमा किसानहरूमा आएको परिवर्तन चाहिँ के किनकि तपाईँहरूले धेरै कुरा नयाँ पनि सुरुवात गर्नुभयो किवी खेती त्यसपछि ट्राउट माछा त्यसपछि त्यहाँको किसानहरूले त्यो कुरालाई पनि आत्मसात गरेका छन्
हजुर एकदम गरेका छन् हाम्रो फर्ममा अब आउँछन् किसानहरू के हो कसो हो हामी पनि गर्न चाहन्छौँ भन्ने कुराहरू राख्नुहुन्छ अनि जस्तो ट्राउट माछाले त झन् अब कृषक वरपरका धेरै किसानहरू आउँछन् ल यो के हो कसो हो कसरी गर्न सकिन्छ ल हामी पनि गर्छौँ भन्ने खालको मसँग धेरै जस्तो तपाईँको मान्नाकाबडीको यहाँ कृषकहरू आउनुभएको छ अनि यता बिपिनगरतिरको कृषकहरू आउनुभएको छ यसलाई चाहिँ के गर्न सकिन्छ कसरी गर्न सकिन्छ यो चाहिँ हामी पनि गर्न चाहन्छौँ भन्ने खालको जिज्ञासाहरू उत्सुकताहरू उहाँहरूले पनि देखाउनु भएको छ
यसमा अहिले सरकारी निकायहरू छन् स्थानीय तह छ स्थानीय तहमा पनि कृषि शाखाहरू छन् त्यसपछि प्रदेश सरकार गठन भयो आफ्नै क्षेत्रमा गाउँ गाउँमा सिंहदरबारको पनि नारा लगाइएको छ तपाईँहरूले यो कृषि उपजहरू उत्पादन गर्दाखेरि या कृषि पेसातिर सक्रिय भएर लाग्दाखेरि चाहिँ सरकारी स्तरको सहयोग चाहिँ कस्तो छ
हजुर हामीले चाहिँ अब यहाँभन्दा पनि अगाडि हामीले अब प्याक्टोबाट व्यवसाय कृषि तथा व्यापार आयोजना प्याक्टोबाट पनि हामीले सानो सहयोग पाएको थियौँ 10 लाख रुपियाँ जुन तपाईँको आलु खेतीमा त्यो पनि हामीले सञ्चालन आलु खेती पनि सञ्चालन पिबिएस आलु त्यो पनि हामीले सञ्चालन गऱ्यौँ त्यो त्यसको पनि हामीले व्यवसाय खेती र बिउ हामीसँग छ त्यो पनि हामीले सुरुवात गरेका छौँ अब त्यसै गरी माछामा पनि हामीलाई अब मत्स्य विभागबाट पनि सहयोग भयो जोराइल गाउँपालिकाबाट पनि सहयोग भएको छ र यसलाई चाहिँ अब अहिले त हामीसँग तपाईँको बिउ हामीले ल्याएका छौँ अहिले चाहिँ हामी अब त्यसबाट बच्चा उत्पादन गर्ने अब हामीले वैशाख यो के अरे 2075 वैशाख 28 गते हामीले हालेका छौँ भुराहरू हालेका छौँ त्यो चाहिँ 2 वर्ष पछाडि माउ बन्छ त्यसलाई चाहिँ माउ बनाउनको लागि 2 वर्ष चाहिन्छ 2 वर्ष लाग्छ 2 वर्ष पछाडि माउ बनाइसकेपछि ह्याचेरीको आवश्यकता हुन्छ हामीलाई अनि त्यसपछि
ट्राउट माछाको लागि
हजुर ट्राउट माछाको लागि अनि त्यसै गरी अब हामीले चाहिँ अहिले चारो चाहिँ अब काठमाडौँबाट ल्याएर जुन तपाईँको 210 रुपियाँ किलो पर्छ भुराको लागि चारोको मूल्य चाहिँ 210 रुपियाँ पर्छ अब त्यो पनि हामीसँग छैन हामीले परनिर्भरता हुनु परेको छ अहिले जस्तो तपाईँको ह्याचेरीका लागि पनि हामी परनिर्भर छौँ अनि तपाईँको दाना उत्पादन दानाका लागि पनि हामी परनिर्भर छौँ अब त्यसका लागि कृषि मन्त्रालय यो 7 नम्बर प्रदेशको कृषि मन्त्रालय मुख्य मन्त्रालयमा हामीले चाहिँ निवेदन गरेका छौँ यो तपाईँको अब यो ह्याचेरी र ह्याचेरी दाना उत्पादन र त्यसलाई अलिकति विस्तारका लागि हामीले चाहिँ सानो यो अब अवधारणा पत्र बनाएर हामीले चाहिँ अब कृषि मन्त्रालय मुख्य मन्त्रालयतिर दिएका छौँ उहाँहरूले पनि ल ठिक छ यो नयाँ काम हो हामी चाहिँ यसमा सपोर्ट गर्छौँ भनेर उहाँहरूले पनि आश्वासन दिनुभएको छ सायद लाग्छ हामीलाई उहाँहरूबाट पनि अब हामीलाई सहयोग हुन्छ भन्ने हामी पूर्ण विश्वस्त छौँ भन्नु
यो दानाको कुरा गर्नुभयो खास गरी माछाको लागि त्यो सुदूरपश्चिमबाटै उपलब्धता छैन
छैन
कहाँबाट ल्याउनुहुन्छ यहाँ
हामी चाहिँ अब काठमाडौँबाट नै ल्याउँछौँ बालाजुबाट
ए त्यो अब त दाना उद्योग स्थापनाको लागि पनि यहाँहरू तयारीमा हो कि
हजुर हजुर किनभने अब हामीले चाहिँ अब एकातिर महँगो छ अर्कोतिर टाढा छ अब हामी कहाँ जसो काठमाडौँबाट गरिसकेर दाना पुर्याउनुलाई हजुरको अब उताबाट यहाँदेखि बसमा यहाँदेखि अब फेरि आज बिपिनगर आज बसमा राख्नु पऱ्यो त्यहाँबाट 4-5 घन्टा फेरि बोकेर लैजानुपर्छ त्यो भएको हुनाले हामीसँग अब दाना बनाउने स्रोतहरू पनि छ हामी अब त्यो दाना चाहिँ तपाईँको यो तोरीको पिना अनि भटमास अनि धानको ढुटो अनि गहुँ जौ र हामीले धनगढीबाट लैजानुपर्ने सिद्रा त्यो चाहिँ अब प्रोटिनको मात्रा अलिकति बढी दिनुपर्छ माछाहरूलाई सिद्रा अनि 35% प्रोटिन आवश्यक हुन्छ त्यो भएर सिद्रा माछा मात्रै हामीले बाहिरबाट लैजाने हो बाँकी हामी उतै बनाउन सक्छौँ अन्य स्रोतहरू हामीसँग उतै छ त्यो बनाउन सक्छौँ अब त्यसका लागि त्यो नभई नहुने कुरा हो हामीले अब त्यत्रो सधैँभरि अब उताबाट काठमाडौँकै भर परेर पनि हामीलाई साध्य छैन किनभने अब त्यो धेरै मूल्य बढी जान्छ हाम्रो चाहिँ माछाको चाहिँ उत्पादन लागत महँगो हुन जान्छ त्यो भएको हुनाले हामीले चाहिँ अब सरकारसँग अनुरोध गरेका छौँ दाना उत्पादन र ह्याचेरीका लागि हामीले चाहिँ सहयोग चाहिन्छ भनेर हामीले चाहिँ सबै निकायतिर हामीले चाहिँ घचघचाएका छौँ
श्रोता कार्यक्रम तातो बसमा आज हामी जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म जुन डोटीको गडसेरा क्षेत्रमा व्यावसायिक रूपमा अहिले कागती खेती त्यसपछि किवी खेती र त्यसपछि ट्राउट माछाको पालन गरिरहेका छन् त्यो फर्मले त्यो फर्मका एकजना सचिवसँग हामी कुराकानी गरिरहेका छौँ लीलाधर विष्ट यो कुराकानीलाई म निरन्तरता दिनेछु तर एकैछिन सानो व्यापारिक विश्रामको पालो भएको छ यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहसमा पुनः स्वागत छ कार्यक्रम तातो बहसमा आज हामी जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग जराइल 5 गर्सेरा डोटीका सचिव लीलाधर विष्टसँग कुराकानी गरिरहेका छौँ उक्त फर्मले व्यावसायिक रूपमा कागती खेती त्यसपछि किवी र ट्राउट माछाको पालन गरिरहेको छ अन्य कृषि उपजहरूको पनि उत्पादन गरिरहेको छ मैले कार्यक्रमलाई फेरि निरन्तरता दिएँ खास गरी हाम्रो प्रदेश नम्बर 7 सम्भावना छैन भनेर ठुलो सङ्ख्यामा युवाहरू अहिले पनि भारतमा मजदुरी गर्छन् त्यसपछि वैदेशिक रोजगारीमा गएका छन् कि साँच्चीकै युवाहरूले भने जस्तै त्यो सम्भावना नभएको हो प्रदेश नम्बर 7 या सुदूरपश्चिममा
प्रशस्त सम्भावना छ हजुर अब किनभने अब धेरैजसो युवाहरू थाहा नपाएर पनि हो अब कसैसँग आर्थिक स्रोतको अभाव हुन्छ अब त्यो कारणले गर्दाखेरि युवाहरू अब विदेशी नै स्वाभाविकै हो र यस्ता युवाहरूलाई चाहिँ जुन केही गर्ने चाहना भएका केही गर्ने सोच भएका युवाहरूलाई चाहिँ अब सरकारले स्वरोजगार अवश्य पनि बनाउनुपर्छ अब किनभने अब हाम्रै गडसराका पनि अब हजारौँ युवाहरू विदेशिएका छन् किनभने उहाँ अब धेरैजसो युवाहरूलाई अघि पनि भने मैले थाहा पनि त्यो कुराहरू थाहा पनि छैन के गरेर के हुन्छ भन्ने कुराहरू थाहा हुँदैन तर कुनै मार्गतिर डोर्याउने के अरे निकायको आवश्यकता हुन्छ अब त्यसो भएको हुनाले अब युवाहरूलाई पनि यस्ता कुराहरूमा व्यावसायिक अब कृषितिरका कुराहरूमा विशेष गरी अब त्यो चाहिँ जुन सम्भावना छ हामीसँग अब हामीसँग प्राकृतिक स्रोतहरू प्रशस्त छ सम्भावनाहरू छ तर पनि लाग्दैनन् अब त्यसमा अब सबै निकायको के अरे सक्रियता आवश्यकता हुन्छ
खास गरी यहाँले पनि भन्नुभयो यो युवाहरूले स्वदेशमै या प्रदेश नम्बर सातमै रोजगारीका सम्भावना या कृषि पेसातिर सक्रिय नहुनुको कारण चाहिँ के देख्नुहुन्छ? यहाँ सरकारी स्तरबाट कमजोरी हो या युवाहरूमा आफैमा त्यस्तो गर्ने खाले जुनुन या त्यस्तो क्रियाशीलता देख्नुहुन्न तपाईँ?
विशेष गरी धेरै जसो कुराहरू त थाहा नभएर पनि अब युवाहरूलाई गाह्रो परिरहेको छ. अब किनभने अब हामी कहाँ के छ भने सिस्टम खालि अब गुजारा मात्रै गर्ने, व्यवसाय रूपमा कुन व्यवसाय रूपमा जाने मानसिकता कसैको पनि छैन. अब त्यसो भएको हुनाले अब हाम्रा युवाहरू विदेशिएका हुन्. अब यसमा चाहिँ हामीले अब सञ्चार माध्यमबाट पनि अब सरकारी के अरे निकायहरूबाट पनि स्थानीय तहबाट पनि स्वरोजगारका कार्यक्रमहरू लैजानुपर्छ. र अब जुन विदेश गएका युवाहरू छन् उनीहरूलाई जसरी पनि अब नेपालमै आफ्नै ठाउँमै स्थापना गर्न आवश्यकता छ. अब हामीसँग धेरै सम्भावनाहरू छ. अब त्यत्रो जग्गा जमिन हाम्रो बाँझो छ. जस्तो तपाईँको अब गडसेरामा मात्रै हेर्ने हो भने तपाईँको लगभग हजारौँ हेक्टरहरू जमिन बाँकी छ. त्यो चाहिँ उर्वर भूमि हो. त्यसलाई चाहिँ हामी अब त्यो ठाउँमा हामी सुन फलाउन सक्छौँ. तर त्यसको सोच छैन युवाहरूमा. अब के अरे उनीहरूलाई चाहिँ अग्रसरता गराउने अब गाइड गर्ने मान्छेहरूको आवश्यकता छ, प्रविधिको आवश्यकता छ. अब केही थाहा नपाएर पनि केही नगर्न सक्छन् नि. जस्तो अब
अहिले प्रदेश सरकार स्थापना भयो, अघि पनि हामीले कुरा गऱ्यौँ, त्यसपछि स्थानीय सरकार पनि स्थापना भयो. अब ती युवाहरूलाई स्वदेशमै रोजगार दिन, त्योभन्दा पनि बढी कृषि पेसामा सक्रिय गराउनुको लागि चाहिँ कसको भूमिका चाहिँ के हुनुपर्छ?
विशेष गरी सरकारले हेर्ने हो. अब के अरे बेरोजगार युवाहरूको तथ्याङ्क लिएर डाटाहरू लिएर अब को युवाहरू के गर्न सक्छ, कहाँको युवाहरू के गर्न सकिन्छ, कुन ठाउँमा के सम्भावनाहरू रहन्छ, अब त्यसको चाहिँ अब सम्भावना निकालेर अब त्यसै युवाहरूलाई सुलभ रूप के अरे तरिकाबाट ऋण दिएर हुन्छ कि, उहाँहरूलाई तालिम दिएर हुन्छ कि, अब के गरेर उहाँहरूलाई चाहिँ अब स्वरोजगार बनाउन सकिन्छ, त्योतिर अब सबै निकायको, स्थानीय निकायको, प्रदेश सरकारको, अनि पत्र पत्रिका सञ्चार माध्यमको अवश्य जरुर पर्छ.
अनि कृषिमा जुन लगानी गरिन्छ त्यो लगानीको सुरक्षित वातावरण चाहिँ कस्तो छ? त्यो लगानी एकदमै नडुब्ला या सुरक्षित रहला भन्ने सम्भावना कतिको रहन्छ यो प्रदेश नम्बर सातमा र तपाईँको गडसेरा क्षेत्रमा चाहिँ?
अब सबैभन्दा पहिले चाहिँ अब पूर्वाधारको आवश्यकता हो. जस्तो अब मैले अघि पनि फास्ट्र्याकको हाम्रो कुरा रह्यो. अब हामी कहाँ के अरे रेगुलर सडकको पहुँच हुने हो भने च्याउ मात्रै हामी कति हजारौँ टन हामी च्याउ मात्रै सिताके च्याउ, गोब्रे च्याउ, कन्ने च्याउ हामी उत्पादन गर्छौँ. त्यस्तै तपाईँको अब तरकारीहरू पनि प्रशस्त मात्रामा उत्पादन गर्न सक्छौँ. अब त्यसै गरेर माछाको कुराहरू छ. माछाको कुरा हामी ट्राउट माछा मात्रै तपाईँको करोडौँ हामी गडसेरामा उत्पादन गर्न सक्छौँ. अब त्यो सम्भावना छ. अब त्यसका लागि लगानीको आवश्यकता छ, श्रमको आवश्यकता छ, तालिमको आवश्यकता छ. अब त्यो चाहिँ अब
सडक मात्रै पुगिदिए पनि धेरै लगानी सुरक्षित हुने अवस्था चाहिँ हुन्छ कृषिमा गरी.
एकदम छ सर.
यो अहिले तपाईँहरूले अब ट्राउट माछाको पालन, त्यसपछि किवी खेती र कागती खेतीमा बढी जोड दिनुभएको छ. अब चाहिँ जैविक कृषि उत्पादन तथा यो प्रवर्धन फर्मको लक्ष्य चाहिँ के हो? तपाईँहरू कसरी अझै कृषि उपजहरू उत्पादन बढीभन्दा बढी गर्ने सोचमा हुनुहुन्छ?
हामी चाहिँ विशेष गरेर हामीले हाम्रो चाहिँ अमिलो जातको फलफुल र ट्राउट माछा, च्याउ यो हामी उत्पादन गरि पनि राखेका छौँ, गरिराखेका छौँ. अब च्याउ मात्रै हामीले चाहिँ अब बजार नपाएर हामीले अहिले चाहिँ ब्रेक गरेका छौँ, त्यो उत्पादन गर्छौँ. र हामीसँग भएका जुन बेरोजगार युवाहरू छन् तिनीहरूलाई पनि अब तालिम दिएर उहाँहरूलाई अब कहाँबाट के सहयोग पाउन सकिन्छ त्यसो बाटाहरू देखाएर उहाँहरूलाई पनि हामी चाहिँ अब स्वरोजगार बनाउने सोचमा छौँ. र जुन ट्राउट माछाको हकमा छ, ट्राउट माछाका लागि अब हामीले ह्याचेरी बनाउन सक्यौँ, दाना उत्पादन बनाउन सक्यौँ भने जुन अब अन्य सम्भावना भएका क्षेत्रहरू जस्तो तपाईँको यो जोराइलतिर पनि यो सम्भावना छ, यो मान्ना कापडीतिर पनि यो सम्भावना छ, यो तपाईँको दिपाइलतिर पनि यो सम्भावना छ, अनि डौडतिर पनि यो सम्भावना छ, अब धेरै ठाउँमा धेरै ठाउँका कृषकहरूलाई चाहिँ हामी त्यहाँबाट तालिम सेवा सुविधा दिने हामी सोचमा छौँ।
र एउटा कुरा यहाँसँग जोड्ने मन लाग्यो, खास गरी सुदूरपश्चिमबाट प्रत्येक वर्ष झन्डै 3-4 वर्ष भयो यो कृषि तालिमको लागि कृषि प्रशिक्षार्थीको रूपमा इजरायल जाने चलन छ, खास गरी किसान सहकारीबाट इजरायल पठाउने गरिएको छ 1 वर्षमा 30-40 जनाहरू। ती किसानहरू जो प्रशिक्षार्थीको रूपमा सिकेर तालिम आए तिनीहरूले झन्डै 100-150 जनाहरू पुगिसकेका छन्, एकजनाले पनि अहिलेसम्म व्यावसायिक रूपमा कृषि उपजहरू उत्पादन गर्न सुरु गर्नु भएको छएन। त्यो अवसर तपाईँहरू जस्तो काम गर्नुभएको छ, तपाईँहरू जस्तो जो कृषि पेसामै सक्रिय हुनुहुन्छ, त्यो अवसर पायो भने अझै कृषि उत्पादनमा धेरै जोड दिइन्थ्यो होला जस्तो लाग्दैन?
त्यो त सुनमा सुगन्धै भइहाल्यो सर। त्यसका लागि मैले पनि अब सम्बन्धित निकायमा कुरो उठाएको छौँ, किनभने हामी यत्रो लागिराखेका छौँ, लागिराखेको मान्छेलाई तपाईँहरूले पनि अवसर दिनुपर्छ। हामी चाहिँ अब गएर सिकेर व्यवसाय रूपमा पनि गर्छौँ, आफ्ना साथीभाइ कृषकहरूलाई पनि हामी सिकाउँछौँ भन्ने हाम्रो लक्ष्य हो। अब त्यो अवसर पायो भने त अब सुनमा सुगन्धै भइहाल्यो। अब सरकारलाई चाहिँ म फेरि पनि आग्रह गर्न चाहन्छु कि हामी जस्ता युवाहरूलाई चाहिँ अब के अरे एकदमै दक्ष बनाउनका लागि त्यो कुराहरू चाहिँ आवश्यकता छ।
कहिलेकाहीँ तपाईँहरू एकदमै व्यावसायिक रूपमा गडसेरा जस्तो क्षेत्र जहाँ सडक सञ्जालसँग राम्रोसँग जोडिएको पनि छैन, त्यो क्षेत्रमा कृषि खेती या कृषिमा सक्रिय हुँदाखेरि न सडक छ न बजारीकरण बजारसम्म पुगाउने कुनै साधन छ, त्यसपछि सरकारबाट चाहे जत्तिको सहयोग मिल्दैन, अलिअलि चिन्ता लाग्दैन म किन यो पेसातिर लागेँ भनेर?
हजुर, त्यो अवश्य पनि हो सर। अब चिन्ता नलाग्ने त कुरै छैन। अब हामी जसो के अरे जुन व्यवसाय रूपमा हामीले फिल्डमा देखाएका छौँ, तपाईँहरू जानुभयो भने के अरे सरकारका मान्छेहरू जानुभयो भने मजाले फिल्ड तपाईँ हाम्रो फिल्ड हेरेर आउन सक्नुहुन्छ, हामीले कति गरेका छौँ भन्ने कुराहरू जब तपाईँ आफ्नै आँखाले देख्नुहुन्छ त्यसपछि थाहा हुन्छ। अब हामीले चाहिँ अब अहिले बजारको पनि सुनिश्चित नभएको अवस्थामा, सडकको पनि सुनिश्चित नभएको अवस्थामा ल पछाडि होला अवश्य पनि हुन्छ भनेर हामीले चाहिँ आश गरेर हामी लागेका छौँ। अब त्यो हाम्रो आश चाहिँ अब पुरा होला भन्ने हामी विश्वासमा पनि छौँ। र हामी व्यक्तिगत किसिमले पनि अब नैराश्यता त छ मनमा, व्यक्तिगत किसिमले पनि अब नखाइ नलाए पनि हामी चाहिँ ल यो लाग्नै पर्छ, यो भोलिका सन्ततिको लागि पनि हुन्छ, अन्य हाम्रा साथीभाइहरूले पनि यो हाम्रो देखासेखी गर्न सक्नुहुन्छ, उहाँहरू पनि स्वरोजगार बन्न सक्नुहुन्छ भन्ने हाम्रो ध्येय हो। अब त्यसका लागि हामी सरकार बसक्त सरकारले सहयोगै गर्नुपर्छ, यदि उहाँहरूबाट पनि सहयोग हुन्न भने पनि हामी चाहिँ व्यक्तिगत रूपमा ऋण लिएर भए पनि हामी चाहिँ यो चाहिँ हामी छोड्दैनौँ, किनभने यसमा हामीले राम्रो भविष्य देखेका छौँ।
तपाईँको यो जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग जोराइल 5 जो गर्सेरामा छ, यो फर्मले कृषि उपजहरू अझै धेरै उत्पादन गर्दै जाओस् र धेरैलाई रोजगारी दियोस् भन्ने हाम्रो पनि शुभकामनासहित कार्यक्रमका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद यहाँहरूलाई पनि, अब यहाँहरूले पनि अब यो अवसर दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। दिनेश एफएम परिवारलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
श्रोता, कार्यक्रम तातो बसमा आज हामीले जैविक कृषि उत्पादन तथा प्रवर्धन फर्म उद्योग जोराइल 5 गडसेराका सचिव लीलाधर विष्टसँग कुराकानी गर्यौँ। खास गरी उहाँले सुरु गर्नुभएको डोटीको गडसेरा क्षेत्रमै ट्राउट माछा पालन, त्यसपछि किवी खेती र कागती व्यावसायिक कागती उत्पादनको विषयमा हामीले चर्चा परिचर्चा गर्यौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो हामीलाई सुझाव सल्लाह दिँदै गर्नुहोला। र कार्यक्रम तातो बहसकाबाट आजका लागि म नवराज पनिर बिदा हुन्छु। नमस्कार।